यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारद्वारा मधेस प्रदेशका सम्पूर्ण जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा। तथ्यका आधारमा आएका भ्रष्टाचारका कुनै पनि घटना क्षम्य नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। रसुवामा गत असार 24 गति आएको बाढ़ीले गर्दा तिब्बतका विभिन्न स्थानमा अलपत्र परेका 203 जनालाई उद्धार गरी तातो पानी ल्याइयो। र अमेरिका जापानसँग व्यापार सम्झौतामा सहमत भएको राष्ट्रपति ट्रम्पको घोषणा।
प्ले स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले मधेस प्रदेशका सबै जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मधेस प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमीनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र चुरे दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुका साथै नदी तथा कुलोहरूमा जलसतहमा आएको कमीले सिंचाई प्रणालीमा समेत प्रभाव परेकाले सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ। मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रदेशको कुल खेती हुने क्षेत्रफल मध्ये 46% जमीनमा मात्र यस वर्ष रोपाई हुन सकेको छ। मनसूनमा आधारित कृषि प्रणाली भएकाले सुक्खाका कारण उत्पादनमा ह्रास हुने अवस्था छ। रसुवामा गत असार 24 गते आएको बाढ़ीले चीनको तिब्बतका विभिन्न भूभागमा अलपत्र परेका नेपालीहरूलाई आज नेपाल ल्याइएको छ। भोटेकोशीमा आएको बाढ़ीले रसुवागढ़ीको मितेरी पुल बगाएपछि चिमुरे केरूङ सड़क अवरूद्ध भएको थियो। सड़क अवरूद्ध भएपछि असारको पहिलो साता रसुवा नाका हुँदै केरूङ कैलाश मानसरोवर जाने नेपालीहरू तिब्बतीय भूभागमा नै अलपत्र परेका थिए। नेपाल सरकार गृह मन्त्रालयको अनुरोधमा चीन सरकारले अलपत्र परेका 203 नेपालीहरूलाई उद्धार गर्दै आज तातोपानी नाकासम्म ल्याइदिएपछि उनीहरू नेपाल आएका हुन्। चीनबाट नेपाल आएका नेपालीहरूलाई स्वागत गर्दै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत सुरक्षा निकायका प्रमुखहरूले जिम्मा लिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता भएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले विक्रम सम्म 2082 2092 आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरेर काम अगाडि बढ़ाएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरूको पूँजी सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने कुरा प्राथमिकतामा रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले जेएनजी पुस्तालाई लक्षित गरी स्टार्टअप नवप्रवर्तन कार्यक्रम मार्फत उद्यमशीलताका विकासका कार्यक्रमहरू सञ्चालन भइरहेको पनि बताउनुभयो।
सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई स्वदेशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई उनीहरूको पुँजी सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्नु रहेको छ। रोजगारीका लागि हामीले उद्यमशीलताको विकास गर्नै पर्दछ र यो एक ढंगले भन्यो भने उद्यमशीलता विकास दशक पनि हो। नेपालको विकासका प्रमुख क्षेत्रहरू जस्तै कृषि, उद्योग, पर्यटन, ऊर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था छ। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रमको रूपमा पुनर्संरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको छ। वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेस प्रदेशका 20 पालिकामा रेमी परियोजना अन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ। जेएनजी पुस्तालाई लक्षित गरी स्टार्टअप नवप्रवर्तन कार्यक्रम मार्फत उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने आफ्नो अटोटमा आबद्ध दृढ रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारका घटनालाई कुनै पनि हिसाबले सहन नसकिने उल्लेख गर्दै कसैले आरोप लगाएकै आधारमा भने कार्यवाही नहुने जवाफ दिनुभयो।
तीनै तहका सरकारका कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्ति वा पदाधिकारी कानूनी दायरा भन्दा बाहिर छैनन्। कहीँ कतै आर्थिक विचलन र अनुचित व्यवहार देखिएमा कानून बमोजिम कारवाही भइरहेको छ र हुनेछ। अर्को कुरा, मैले भनेको छु म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न। अलिकति मात्रै पनि गम्भीर आशंका हुने खालका वा गम्भीर प्रश्न उठेका खण्डमा मैले असहिष्णुताको नीति लिनै पर्छ त्यहाँनेरि, अथवा भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति लिनै पर्छ। अब हल्ला केही चल्यो, अथवा कसैले केही बोल्यो, अथवा कहीँ कतै छपायो, अथवा फेसबुकमा स्ट्याटस लेखो, त्यसैको आधारमा कार्यवाही हुने भन्ने कुरा हुँदैन भन्ने कुरा हामी सबैलाई थाहा हुनुपर्छ। हामी तथ्यका आधारमा यदि कहीँ पनि व्यतिथि देखिनु हुँदैन। सुशासनको प्रमुख आधार एउटा भ्रष्टाचार नियन्त्रण हो, अर्को जनतालाई सही ढंगले समयमा सजिलोसँग सेवा डेलिभरी गर्नु। यी दुईटा कुरामा अहिलेको सरकारको गम्भीरतापूर्वक ध्यान गएको छ र जान्छ।
प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको र पीड़ितलाई न्याय दिने विषयमा सरकार जिम्मेवार र संवेदनशील रहेको बताउनुभयो। उहाँले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत कर्णाली करिडोरको निर्माण कार्य भइरहेको र भर्खरै कर्णाली प्रदेशको हुम्ला जिल्ला सदरमुकाम राष्ट्रिय सड़क सञ्जालसँग जोड़िसकेकाले अब नेपालको 77 जिल्लामा सड़कको पहुँच पुगिसकेको बताउनुभयो। प्रधानमन्त्री ओलीले भौगोलिक रूपमा विकट र उच्च विपद जोखिमयुक्त स्थानमा बसोबास गरेका घर परिवारलाई स्थानीय तहको सहकार्यमा नजिकको सुरक्षित स्थानमा स्थानान्तरण गरी शिक्षा स्वास्थ्य विद्युत सड़क संचार जस्ता आधारभूत सेवा सुविधाहरू सहितको एकीकृत बस्ती विकास सम्बन्धी कार्यहरू प्राथमिकतामा रहेको बताउनुभयो। गत असार 24 गते गएको बाढ़ीले गराएको क्षतिका कारण अवरूद्ध सड़क खण्डहरू हाललाई अस्थायी रूपमा सञ्चालन गरिएको र सड़क कालोपत्रीको लागि समन्वय भइरहेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो। प्रधानमन्त्री ओलीलाई सांसदहरू महेश बस्नेत, माधव सापकोटा, महेन्द्र बहादुर शाही, मैना कार्की, महेश कुमार बर्तौला, मेटमणि चौधरी, मुक्ता कुमारी यादव, मोहन आचार्य, मीना तामाङले प्रश्न सोध्नु भएको थियो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचार न्यूनीकरण, तराई मधेशमा बढ़ेको सुक्खापन, खानेपानी र सिंचाईको अभाव लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले तराईमा सुक्खापन बढ़ेर खानेपानीको मुहान सुकेको, सिंचाई र मलखादको अभावमा समस्या बढ़दै गएकाले सुक्खाग्रस्त क्षेत्रमा तत्काल राहतको कार्यक्रम ल्याउन माग गर्नुभयो। सांसदहरूले तराई मधेशमा आपतकालीन खानेपानी, सिंचाई र मलखादको व्यवस्था तथा सुक्खाग्रस्त क्षेत्रमा बिजुलीको नियमितताका साथै पीड़ितका लागि तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले गरीब, किसान, दलित, मीटर ब्याज पीड़ित, सहकारी पीड़ित लगायत सम्पूर्ण नागरिकका समस्या समाधानतर्फ सरकारको ध्यान जान नसकेको आरोप लगाउनुभयो। सांसदहरूले पछिल्लो समय भ्रष्टाचारका घटनाहरू बढ़दै गएको र सरकारका मन्त्रीहरू नै घूस प्रकरणमा मुछिएर नाम सार्वजनिक हुँदा समेत पदमा बसिरहेको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधि सभाको आजको बैठक पनि बहिष्कार गरेका छन्। भिजिट भिजा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै दलका सांसदहरूले बैठक बहिष्कार गरेका हुन्। बैठक शुरू भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विन्दवासिनी कंशकार र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भिजिट भिजा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएसम्म आफूहरूको विरोध जारी रहने बताउनुभयो। बैठकले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको सो सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरूले देशभित्रको प्राकृतिक स्रोत र साधनको प्रयोगमा असर नपर्ने सुनिश्चित गरेर मात्रै अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र बन्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक 2081 माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज संचालन सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव यसअघिको प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुगेका कारण निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन। प्रतिनिधि सभाको अर्को बैठक भोलि साउन 8 गते बिहिबार दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार र कुशल संगठक भएकाले उहाँका विचारलाई अनुसरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेकपा एमालेको केन्द्रीय कार्यालय चासलमा आज आयोजित 47 पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पुष्पलाल इमानदार नेता भएको स्मरण गर्नुभयो। विक्रम सम्बत 1981 असार 15 गते रामेछापको भंगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणा पत्रलाई पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। उहाँकै नेतृत्वमा नेपालमा पहिलो पटक 2006 वैशाख 10 गते नेकपा स्थापना भएको थियो। उहाँको 2035 साल साउन 7 गते उपचारको क्रममा भारतमा निधन भएको थियो। सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ। कोषमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले अबको करिब 4 वर्षमा श्रमिक र परिवारको स्वास्थ्यको जिम्मा कोषले लिने गरी काम भइरहेको स्पष्ट पार्नुभयो। पछिल्लो समय योगदानकर्ताको स्वास्थ्य उपचार सम्बन्धी सुविधालाई विस्तार गर्दै लगिएको जानकारी दिँदै कार्यकारी निर्देशक अधिकारीले औपचारिक क्षेत्रका श्रमिकहरूको परिवारमा स्वास्थ्य सेवा विस्तार भई चालू आर्थिक वर्षमा कार्यान्वयनमा आइसकेको बताउनुभयो। औषधि उपचारको 1,00,000 सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने भएमा 10,00,000सम्मको उपचार खर्चमा 50% सहभुक्तानी सुविधा समेत उपलब्ध गराइएको उहाँले बताउनुभयो। कार्यकारी निर्देशक अधिकारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकबाट हुने योगदान रकमको नियमितताका लागि प्रयास जारी रहेको बताउनुभयो। गत आर्थिक वर्षसम्ममा कोषमा 20,991 रोजगारदाता र 23,74,486 योगदानकर्ता आबद्ध भएका छन्। रूकुम पूर्वमा जंगली च्याउ खाँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ। जिल्लाको भूमे गाउँपालिका 5 सेराभाङका 3 वर्षीय योजन विक र 6 वर्षीय भाग्यरेखा विकको मृत्यु भएको हो। योजनको मंगलबार दिउँसो र भाग्यरेखाको मंगलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ। सोही परिवारका अन्य दुईजना भने गम्भीर बिरामी रहेका छन्। मृतकका आमा 35 वर्षीय रामकुमारी सुनार र उनकी 9 वर्षीय छोरी आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। यही 2 गते जंगलबाट ल्याएर च्याउ खाएर बिरामी भएकामा साउन 5 गते मात्र रूकुम पूर्व अस्पतालमा गएका थिए। दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ भने दुईजनालाई भेरी अस्पताल नेपालगंज पठाइएको छ। सरकारले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन सम्बन्धी हस्तान्तरण पत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको छ। साउन 4 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सम्झौताहरूमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्ने सम्झौता भएको जानकारी दिनुभयो।
केन्द्र सरकारबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपण प्रतिष्ठा केन्द्र परियोजना कार्यान्वयन गर्ने सम्बन्धी लेटर अफ एक्सचेन्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने। यहाँलाई थाहा हुनुपर्छ सम्मान्य प्रधानमन्त्रीज्यूको चीन भ्रमणको बेलामा भएका सम्झौता मध्येको एउटा सम्झौता हो यो। विश्व ब्याङ्कबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परिचालनका लागि प्रस्ताव गरिएको 10 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व ब्याङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ताले गर्न भन्ने निर्णय भएको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा बाघ, चितुवा, हात्ती जस्ता वन्यजन्तुहरूलाई बस्तीमा प्रवेश गर्नबाट रोक्न पक्की छेकवार पर्खाल निर्माण गरिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जसँग तीनतिरबाट जोडिएको नगरपालिकामा अहिले 11 किलोमिटर लामो हात्तीपाइले जग सहितको पर्खाल निर्माण गरिएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा वन्यजन्तु बाघ, चितुवा, हात्ती लगायतका जनावरलाई बस्तीमा प्रवेश गर्नबाट रोक्न छेकबार पर्खाल निर्माण गरिएको छ। तीनतिरबाट बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नगरपालिकामा छेकबार पर्खाल निर्माण गरिएपछि स्थानीयले राहत महसुस गरेका छन्। वर्षेनी निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने वन्यजन्तुबाट मानवीय क्षति, घरमा पालिएका घरपालुवा जनावरसँगै किसानले लगाएका बालीनाली समेत क्षति हुने गरेको थियो। यसअघि पनि यस क्षेत्रमा स्थानीय को माग अनुसार निकुञ्ज तथा विभिन्न संघ संस्थाले वन्यजन्तुलाई बस्ती पस्न नदिन छेकबार बनाए पनि प्रभावकारी भने भएको थिएन। अहिले ठाकुरबाबा नगरपालिकाले हात्तीपाइले जग सहितको गुणस्तरीय छेकबार पर्खाल बनाएसँगै नगरवासीहरूलाई राहत मिलेको हो। वन्यजन्तुबाट बस्ती जोगाउन धेरै चुनौती रहेकामा हाल पक्की छेकबार बनाएसँगै प्रभाव कम परेको नगरपालिकाले जनाएको छ। ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिना भट्टराई,
हात्ती जस्ता ठूला जनावरहरूले आउने बाली नाली क्षति गर्ने समस्या धेरै भएको हुनाले समुदायको माग बमोजिम नै थुप्रै उपायहरू हुँदै आए समय समयमा राष्ट्रिय निकुञ्जबाट अन्य संघ संस्थाहरूबाट। सबैभन्दा प्रभावकारी उपायको रूपमा देखिएको यो हात्ती छेकबार पर्खाल हो।
आर्थिक वर्ष 2081-82 वडा नम्बर 1, 4 र 7 गरी 2331 मिटर हात्ती छेकबार पर्खाल निर्माण गरिएको र विभिन्न ठाउँमा गरी हालसम्म 11 किलोमिटर छेकबार पर्खाल निर्माण भइसकेको नगरपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत नारायण ढकाल,
नगरपालिकाको प्रमुख प्राथमिकतामा पर्छ विशेष गरी बफर जोनले घेरिएको यो नगरपालिकाका 8 वटा ओडाहरू चाहिँ मध्यवर्ती क्षेत्रमा पर्ने हुँदा मुख्य चुनौती रहेको र यसको समाधानको लागि अहिले नयाँ उपाय निकालेका छौँ जसले गर्दा यो मानव वन्यजन्तु द्वन्दलाई न्यूनीकरण गरेको छ।
स्थानीय वासीहरू पनि छेकबारको प्रभाव प्रति सन्तुष्ट देखिन्छन्। उनीहरूका अनुसार यसले जनधनको क्षति न्यून गराएको छ र दीर्घकालीन समाधानको आशा पलाएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रलाई बलियो बनाउनका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा नफर्काइएको बताउनु भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक कार्यक्रममा उहाँले पूर्व राष्ट्रपति भण्डारी एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुने बताउनुभयो।
उहाँको जे भूमिका मुलुकका लागि आवश्यक ठानिएको छ त्यो परिप्रेक्ष्यमा पार्टी राजनीतिमा फर्कने कुरा उपयुक्त हुँदैन भन्ने निष्कर्ष निकालिसकेपछि सदस्यताको विषय स्वतः निष्क्रिय भएको छ। त्यस अर्थमा सदस्यता नवीकरणको विषयलाई हामीले स्थगित गरेका छौँ भनौँ। त्यसलाई एक प्रकारले भन्यो भने पार्टी विधानका हिसाबले पनि केन्द्रीय कमिटीले नै उहाँको फरक भूमिकालाई आवश्यक ठानेका कारणले गर्दाखेरि सदस्यतामा उहाँलाई सामेल गरिरहने कुरा आवश्यक ठानेको।
पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकले संवैधानिक राष्ट्रपति, उपराष्ट्रपति जस्ता उच्च संवैधानिक ओहदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्कने विषय संविधानको मर्म अनुकूल नहुने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने मान्यतामा उभिएर त्यस्तो अभ्यास गर्न नहुने निर्णय गरेको जानकारी दिनुभयो। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा सरकार अघि बढ़ेको बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले बुधबार आज रूपन्देही जिल्लाको बुटवलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने नीति लिएको जनाएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगतिबारे छलफल गर्न आज बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले अलपत्र अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई तोकिएकै समयभित्र सक्ने गरी काम गरिरहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा जगदुल्ला जलविद्युत निर्माण सम्बन्धी उजुरीमाथि छलफल भएको छ। बैठकमा समिति सदस्यहरूले कुनै पनि आयोजनालाई काम गर्न नदिने अभिप्रायले दर्ज भएका मुद्दा मामिलाले नराम्रो सन्देश जाने र आयोजना महँगो पर्ने हुँदा प्रक्रियामा केही कमी कमजोरी भए टुंग्याएर आयोजनालाई अघि बढ़न दिनुपर्ने सुझाव दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका जापानसँग विशाल व्यापार सम्झौतामा सहमत भएको बताउनु भएको छ। यसअघि ट्रम्पले अमेरिकाको प्रमुख व्यापारिक साझेदार जापानलाई सम्झौता नभए अगस्त 1 देखि 25% कर लगाउने धम्की दिनुभएको थियो। जापानी प्रधानमन्त्री सिगेरु इशिबालले दुई देशबीचको सम्झौताले जापानको मात्र नभई विश्व अर्थतन्त्रमा समेत सहयोग पुग्ने बताउनुभयो। विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको जापानका लागि अमेरिका ठूलो निर्यात बजार रहेको छ। यसैबीच बेजिङसँग बढ़दो प्रतिकारात्मक संघर्षपछि दुई प्रमुख अर्थतन्त्रले भन्सार शुल्कहरूको अस्थायी कटौती गर्न सहमति जनाएका छन्। सम्भावित युद्ध विराम र सहायता वार्ताका लागि अमेरिकी शीर्ष दूतको युरोप भ्रमण अघि गाजामा ठूलो संख्यामा भोकमरी फैलिएको 100 भन्दा बढ़ी सहायता संस्थाहरूले चेतावनी दिएका छन्। भोकमरीका कारण गाजामा पछिल्लो 24 घण्टामा कम्तीमा 10 जनाको मृत्यु भएको छ। इजरायलले प्यालेस्टिनी क्षेत्रको मानवीय अवस्थालाई लिएर बढ़दो अन्तर्राष्ट्रिय दबावको सामना गरिरहेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
एसियाली विकास बैंक एडीबीले नेपालको राष्ट्रिय साझेदारी रणनीति 2025-29 सार्वजनिक गरेको छ। एसियाली विकास बैंक संचालक समितिबाट स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडीबीको आगामी 5 वर्षीय रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ। रणनीतिले आर्थिक वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका, युवाका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद उत्थान शीलताका कार्यक्रममा केन्द्रित भएको छ। कार्यक्रममा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एडीबीको नयाँ राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक भएसँगै 6 दशक लामो साझेदारीमा नयाँ अध्याय शुरूआत भएको बताउनुभयो। नेपालको 16 योजनासँग तादम्यता कायम गर्दै रणनीतिले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र युवाका लागि गुणस्तरीय रोजगारी सृजनामा सहयोग गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो। एसियाली विकास बैंकका राष्ट्रिय निर्देशक आर्नो कोसबोले राष्ट्रिय साझेदारी रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने एडीबीको प्रतिबद्धता प्रतिबिम्बित भएको बताउनुभयो। अन्तर्राष्ट्रिय कार्यालय जनकपुरले गत 7 वर्षपछि तोकिएको लक्ष्यभन्दा बढ़ी राजस्व संकलन गरेको छ। विभिन्न परिसूचकका आधारमा गरिएको कार्य सम्पादनपछि उक्त कार्यालयले 7 वर्षपछि आर्थिक वर्ष 2081-82 लक्ष्यभन्दा बढ़ी राजस्व संकलन गरेको जनाएको छ। कार्यालयका प्रमुख आनन्द कुमार गुप्ताले आर्थिक वर्ष 2081-82 वार्षिक लक्ष्यभन्दा बढ़ी 4,90,43,00,000 राजस्व संकलन गरेको जानकारी दिनुभयो। कार्यालयले लामो समयदेखि राजस्व नतिर्ने 125 व्यावसायिक फर्महरूलाई कार्यवाही प्रक्रिया समेत अघि बढ़ाएको जनाएको छ। कार्यवाहीमा परेका मध्ये 10 वटा फर्मबाट 4,30,00,000 राजस्व संकलन भएको गुप्ताले उल्लेख गर्नुभयो। तनहुँ जिल्ला स्थित कृषि ज्ञान केन्द्रले 157 रोपनी क्षेत्रफलमा सुन्तला खेती विस्तार गरेको छ। आर्थिक वर्ष 2081-82 कार्यक्रम अनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तला खेती विस्तार गरेको हो। केन्द्रले ब्लक विकास कार्यक्रम अन्तर्गत भीमाद नगरपालिका 9 स्थित अस्पागदी सुन्तला विकास कृषक समूह मार्फत 3,150 सुन्तलाका बोट रोपेको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो।
अब खेल समाचार। अजय बमबाट।
मनाङ मर्स्याङदी क्लबले एन्फा यु 16 युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब विरूद्ध 2-0 गोलको जित दर्ता गरेको छ। जितसँगै 7 खेलमा 14 अङ्क जोडेको मनाङ 5 औं स्थानमा उभिएको छ। पराजित आर्मी समान खेलबाट 3 अङ्कका साथ 13 स्थानमा छ। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा मनाङलाई जित दिलाउन दुवै गोल प्रकाश सिंहले गरे। अर्को खेलमा श्री भगवती क्लबले फ्रेन्च क्लब विरूद्ध 1-0 गोलको कठिन जित दर्ता गरेको छ। जितसँगै 8 खेलमा 9 अङ्क जोडेको श्री भगवती 9 स्थानमा छ। पराजित फ्रेन्चले समान खेलबाट 16 अङ्कका साथ तेस्रो स्थानमा छ। बुधबार सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा आर्यन भण्डारीले दोस्रो हाफमा गरेको एक मात्रै गोल श्री भगवतीलाई जित दिलाउन पर्याप्त बन्यो। किङ्स क्रिकेट क्लबको आयोजनामा यही साउन 9 गतिदेखि 17 गतिसम्म किङ्स टी10 इन्डोर प्रतियोगिता आयोजना हुने भएको छ। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको दोस्रो संस्करणको घोषणा गरिएको हो। रोयल स्पोर्ट पार्कमा हुने खुल्ला प्रतियोगितामा इन्डोर क्रिकेटकै सर्वाधिक 32 टीमको सहभागिता रहने दावी गरिएको छ। पत्रकार सम्मेलनमा बोल्दै आयोजक किङ्स क्रिकेट क्लबका अध्यक्ष मिलन थापाले प्रतियोगिताको उद्देश्य युथ क्रिकेट विकास गर्दै ग्रासरूट क्रिकेटलाई प्रोत्साहन गर्नु रहेको बताउनुभयो। सहभागी 32 टीमलाई 8 समूहमा विभाजन गरिएको छ। हरेक समूहका टीमले एक अर्कासँग एक खेल खेल्नेछन्। त्यसपछि प्रत्येक समूहबाट शीर्ष टीम क्वार्टर फाइनलमा पुग्नेछन्।
अब मौसम सम्बन्धी जानकारीका लागि हाम्रो टेलिफोन सम्पर्कमा मौसमविद सरोज पुडासैनी हुनुहुन्छ। नमस्कार, स्वागत छ यहाँलाई। आगामी 3 दिनको मौसम कस्तो रहन्छ देशभर, यसबारे जानकारी गराइदिनुहोस् न।
पक्कै पनि अहिले विशेष गरेर देशमा मनसुनी वायु केही रूपमा कमजोर रहेको छ। त्यसको साथसाथै यो मनसुनको न्यूनतापीय रेखा चाहिँ सदर स्थानको दक्षिणतिर अवस्थित छ, जस कारणले गर्दाखेरि उल्लेखनीय रूपमा त्यति धेरै ठुलो खालको वर्षाहरू देशव्यापी रूपमा वर्षाहरू चाहिँ त्यति भएको अवस्था छैन। यद्यपि अहिलेको त यो आइसोलेटेड खालको भारी वर्षाहरू चाहिँ आगामी 3 दिनको लागि रहन्छ। आगामी 3 दिनको कुरा गर्नुपर्दा विशेष गरेर यो कोशी, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको चाहिँ केही भूभागहरूमा, अरू बाँकी भूभागका चाहिँ थोरै भूभागहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यो भारी वर्षाको कुरा गर्नुपर्दा चाहिँ कोशी, बागमती र गण्डकी प्रदेशको विशेष गरेर पहाडी भूभाग केन्द्रित भएर चाहिँ भारी वर्षाको सम्भावना छ। आज रातिको लागि चाहिँ कोशी प्रदेशको पहाडी र तराई भूभाग दुवै स्थानहरूमा चाहिँ एक दुई स्थानमा चाहिँ भारी वर्षाको चाहिँ सम्भावना चाहिँ रहेको छ।
हजुर, अनि जलस्तरहरू बढ्ने बाढी पहिरोको केही प्रक्षेपण गर्नुभएको छ?
पक्कै पनि यो भारी वर्षाहरू भएको खण्डमा चाहिँ आकस्मिक खोलाको बाघहरू बढ्ने र यो विशेष गरेर पहाडी भूभागहरूमा चाहिँ यो पहिरोहरू जान सक्ने सम्भावना चाहिँ पक्कै पनि रहन्छ। त्यस कारणले गर्दाखेरि यो मौसम सम्बन्धी जानकारीहरू चाहिँ सरकारवालाहरू निकायहरूले चाहिँ पछिल्लो मौसमी सूचनाहरू हामीले यो आगामी 3 दिनको मौसम पूर्वानुमान चाहिँ हरेक दिन बिहान 8 बजे र साँझ 6 बजे चाहिँ जारी गर्ने गर्छौँ मौसम पूर्वानुमान महाशाखाबाट। यो सूचनाहरू चाहिँ दिनुहुन म अनुरोध पनि गर्दछु।
हस्, धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो मौसमविद सरोज पुडासैनी, आगामी 3 दिनको मौसम अवस्थाबारे जानकारी गराउनु हुँदै। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा मधेस प्रदेशका सम्पूर्ण जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा। तथ्यका आधारमा आएका भ्रष्टाचारका कुनै पनि घटना क्षम्य नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। रसुवामा गत असार 24 गति आएको बाढ़ीले गर्दा तिब्बतका विभिन्न स्थानमा अलपत्र परेका 203 जनालाई उद्धार गरी तातो पानी ल्याइयो। र अमेरिका जापानसँग व्यापार सम्झौतामा सहमत भएको राष्ट्रपति ट्रम्पको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हौस् त, नमस्कार।